तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
आज विक्रम सम्वत 2078 साल फागुन 12 गते फेब्रुअरी 24 तारिख बिहिबार। आजको मुख्य समाचारमा रुसद्वारा युक्रेनमा सैन्य कारवाहीको घोषणा, पश्चिमी राष्ट्रहरूले हस्तक्षेप नगर्न चेतावनी, निर्माण कम्पनी प्रोबिल्ड बन्द हुने सम्भावना र हजारौँ रोजगारीहरू जोखिममा, र आउँदो कमनवेल्थ खेलमा खेलाडीहरू सामाजिक विषयहरू विरुद्ध आवाज उठाउन पाउने। अब समाचार विस्तारमा। रुसका नेता भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा विशेष सैन्य कारवाहीको घोषणा गरेका छन् र प्रत्यक्षदर्शीहरूले राजधानीबाट टाढासम्म विस्फोटको आवाज सुनिएको बताएका छन्। रुसी राष्ट्रपति पुटिनले केही क्षेत्रहरूमा कारवाहीको आदेश दिएको र रुसी र युक्रेनी सैनिक बीच झडप हुन केही समय मात्र बाँकी रहेको बताए। एक भिडियो सन्देशमा राष्ट्रपति पुटिनले रुसको हितहरू सम्झौता गर्न नसकिने र कठिन समस्याहरूको बारेमा वार्ता गर्न इच्छुक रहेको बताएका छन्। युक्रेनमा अहिले संकटकालको घोषणा गरिएको छ।
We can see the difficult international situation and the threats posed by current challenges, such as the erosion of the arms control system and NATO's military activities. And yet Russia's appeals to build a system based on equal and indivisible security that would reliably defend all countries remain unanswered. Our country is always open to a direct and honest dialogue and ready to search for diplomatic solutions to the most complicated issues. But I want to repeat that Russia's interests and security of our people are unconditional. So we will continue to strengthen and modernize our army and navy, increase their efficiency and provide them with the most advanced equipment.
संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसका नेता भ्लादिमिर पुटिनलाई युक्रेन विरुद्ध सेना पठाउनुको सट्टा शान्तिको मौका दिन आग्रह गरेका छन्। युक्रेनका विदेश मन्त्रीसँग बुधबार बसेको संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकले ठूलो युद्ध भएमा विश्व व्यवस्था भङ्ग हुने चेतावनी दिएको छ। युक्रेन र रुसबीच तनाव बढिरहेको अवस्थामा एन्टोनियो गुटेरेसले एक आपतकालीन बैठक आयोजना गरेका छन्।
There is no place for actions and statements that would take this dangerous situation over the abyss. It's time to establish a ceasefire and return to the path of dialogue and negotiations to save the people in Ukraine and beyond from the scourge of war.
त्यस्तै यता अस्ट्रेलियामा रहेका युक्रेनी नागरिकहरूको भिसा जुन महिनामा सकिने भएमा त्यसलाई थप 6 महिनाको लागि थपिने प्रधानमन्त्री स्कट मोरिसनले बताएका थिए। अस्ट्रेलियाले रसिया विरुद्ध जारी गर्ने भनेका प्रतिबन्धमा मन्त्री मोरिसनले आज बिहान हस्ताक्षर गरेका छन्, जुन भोलि शुक्रबार कानूनको रूपमा परिणत हुनेछ र मार्चको अन्त्यसम्म लागू हुनेछ। युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको लागि आफूले भरपूर सहयोग दिने मन्त्री मोरिसनले बताए।
For two things. First of all, obviously our support for them and the rule of international law and the protection that should afford them. But equally, he was very appreciative of the support and encouragement that was being provided by the Australian people and the support for people of Ukrainian descent in Australia.
अब अन्य अस्ट्रेलियाली प्रसङ्गतर्फ लागौँ। बन्द हुन लागेको निर्माण कम्पनी प्रो बिल्डलाई भिक्टोरिया सरकारले मद्दत गर्न सक्ने बताएको छ। अस्ट्रेलियाको कोभिड-19 प्रतिबन्धका कारण निर्माण उद्योगमा घाटा लागेको भन्दै कम्पनीको मूल दक्षिणी अफ्रिकी कम्पनी विल्सन बेली होम्स अफगनले आर्थिक सहयोग बन्द गरेको हो। प्रो बिल्ड अस्ट्रेलियाको सबैभन्दा ठूलो निर्माण कम्पनीहरूमध्ये एक हो र विभिन्न राज्यहरूमा यसका कम्तीमा पनि 1 दर्जन ठूला परियोजनाहरू जारी छन् र हजारौँ कामदारहरू छन्। आवश्यक परेमा आफ्नो सरकारले सहयोग गर्ने भिक्टोरियाली प्रिमियर ड्यानियल एन्ड्रुजले बताएका हुन्।
Well, I employ a lot of people and all of us should want that business to succeed. So again, if there's anything we can do as part of that process, again noting that it's a for-profit private company, we're always happy to try and provide support and that can take many different forms.
गत सोमबार भएको न्यू साउथ वेल्सको ट्रेन बन्दीको लागि संघीय सरकारले जिम्मेवारी नलिएपछि विपक्षी नेताले त्यसको आलोचना गरेका छन्। अहिले ट्रेनहरू कम सेवामा चलिरहेका छन् भने प्रिमियर पेरोटेले उक्त रूकावटको लागि युनियनलाई नै आरोप दिइरहेका छन्। यो अस्वीकार्य रहेको लेबरका क्रिस मिन्सले बताएका हुन्।
We've heard stories of nurses that have had to use $100 Uber fares to get to and from work, which is more than they'll make on their shift because of an unreliable public transport system in New South Wales. Now, many governments get in trouble because they can't make the trains run on time. This government got in trouble because they can't make the trains run at all. It is simply not good enough. Now, we're calling on the New South Wales government to accept responsibility for the chaos, tumult and turmoil that we've all suffered through over the last 72 hours, primarily so that responsibility can be taken and the same mistakes won't happen again.
अर्को प्रसंगमा क्विन्सल्याण्डको सनसाइन कोस्टमा बाढीमा डुबेको हुन सक्ने भनिएको एक 54 वर्षीय पुरुषको खोजी भइरहेको छ। बुधबार उनको मोटरसाइकल, हेलमेट र झोला गिम्पी नजिकै भेटिएपछि उनको खोजी कार्य सुरु भएको हो। आगामी दिनहरूमा राज्यको दक्षिण पूर्वी क्षेत्रमा भारी वर्षा र हावाहुरी चलिरहेको समयमा बुधबार एक 63 वर्षीय महिलाको पनि मृत्यु भएको थियो। त्यस्तै यता न्यू साउथ वेल्सको बोरोभिलमा रहेको नाम्बुका नदीमा पनि बाढी आउन सक्ने चेतावनी दिएको छ। राज्यको उत्तरी भागमा नदीहरू र मध्य उत्तरी तट र उत्तरी भागहरूमा खराब मौसमको चेतावनी दिएको छ। त्यस्तै राजनीतिक प्रसङ्गमा एउटा जनमत सर्वेक्षणले न्यू साउथ वेल्सका विपक्षी नेता क्रिस मिन्सलाई राज्यको नयाँ प्रिमियरको रूपमा जनताले प्राथमिकता दिएको देखाएको छ। सिडनी मर्निङ हेरल्डमा बिहिबार प्रकाशित सर्वेक्षण रिजल्भ पोलिटिकल मोनिटरमा 32% सहभागीहरू डोमिनिक पेरोटेको भन्दा लेबरका मिन्सको पक्षमा रहेको देखिएको हो। लिबरल प्रिमियर पेरोटे 29%ले पछाडि रहेका छन् भने 39% अर्थात 1,000 भन्दा बढी सहभागीहरूले आफ्नो निर्णय दिएका छैनन्। त्यस्तै कोरोना भाइरस सम्बन्धी समाचारमा न्यू साउथ वेल्समा पछिल्लो 24 घण्टे गणना अवधिमा 8,271 नयाँ संक्रमण पुष्टि हुँदै 12 जनाको ज्यान गएको छ। 1,211 जना अस्पताल भर्ना रहेका छन् जसमध्ये 59 जनाको आइसियूमा उपचार भइरहेको छ। त्यस्तै भिक्टोरियामा 6,715 नयाँ संक्रमित पुष्टि हुँदै 16 जनाको ज्यान गएको छ। 222 जना अस्पतालमा छन् र 5 जनालाई भेन्टिलेटरमा राखिएको छ। उता ताजमेनियामा 853 नयाँ संक्रमित फेला परेका छन्। 12 जना अस्पतालमा छन् जसमध्ये 3 जनाको COVID-19 लक्षणका कारण उपचार भइरहेको छ र 2 जना आइसियूमा रहेका छन्। अब पछिल्लो नेपाल सन्दर्भ। सत्ता सहयात्रीहरू बीच गहिरो विभाजन ल्याइदिएको अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता छलफलको निम्ति सरकारले आज बिहिबार प्रतिनिधि सभामा प्रस्तुत गर्ने भएको छ। त्यसपछि यस विषयमा जनतामाझ पनि स्पष्टता प्रदान गर्ने नेपाली काङ्ग्रेसका नेता एवं सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बीबीसी नेपालीसँग बताएका थिए। सत्ता गठबन्धन तोडिने कारण बन्न सक्ने उक्त सम्झौताका सम्बन्धमा उनको भनाई सुनौ।
यसमा पर्याप्त छलफल होस्, यसमा जुन कुरा अहिले उठिराखेका छन्, जुन किसिमका जिज्ञासा छन्, जुन किसिमका मनगढन्ती भ्रमपूर्ण कुराहरूले समाजलाई तरङ्गित गरिराखेको छ, यी सबै विषयवस्तुमा गम्भीरताका साथ जनताबाट निर्वाचित प्रतिनिधिहरूले सार्वभौम संसदमा आफ्ना विचारहरू राख्नुहुनेछ र यसले एमसिसीको बारेमा जनसाधारणलाई पनि स्पष्ट पार्न सक्छ र सरकारले सबै दलसँग छलफल गरेर सहमतिको आधारमा अगाडि बढाउने प्रयत्न गर्छ।
5 वर्षमा पूरा हुनुपर्ने यस परियोजनाको छलफलमा नै 4.5 वर्ष बितिसकेको अवस्थामा तोकिएको समयमा समय सीमामा निर्णय गर्ने सरकारको दृष्टिकोण रहेको कार्कीले बताएका छन्। त्यस्तै नेपालको कोरोना भाइरस प्रसङ्गमा चाहिँ नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबारसम्मको 24 घण्टे गणना अवधिमा पीसीआर र ऱ्यापिड एन्टिजेन परीक्षण गरी कुल 312 नयाँ संक्रमण पुष्टि भएका छन्। त्यस्तै निको हुनेको संख्या 911 रहेको छ भने 2 जनाको संक्रमणका कारण मृत्यु भएको छ र मन्त्रालयका अनुसार अहिले देशभर 10,090 सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् र 24 घण्टामा थप 1,35,790 जनाले खोप लगाएका छन्। अब केही अन्तर्राष्ट्रिय प्रसङ्ग र भारतीय अभिनेता चेतन कुमार एक सर्वोच्च अदालतका न्यायाधीशको ट्वीट मार्फत आलोचना गरेको आरोपमा पक्राउमा परेका छन्। न्यायाधीश कृष्ण दीक्षितले हाल विद्यालयमा हिजाब लगाउन नपाइने प्रतिबन्ध विरुद्धको निवेदनहरूको सुनवाई गर्दैछन्। कुमारले सन् 2020मा उक्त न्यायाधीशले एक कथित बलात्कार मुद्दाको बारेमा गरेको टिप्पणीको बारेमा सामाजिक सञ्जालमा निन्दा गरेका थिए। अहिले उनले सोही पोस्टलाई रिट्विट गरेका हुन्। कुमारकी पत्नी मेघाको अनुसार आफ्नो श्रीमान पक्राउ भएको उनको परिवारलाई कसैले बताएको थिएन र उनी अचानक आफ्नो फोन स्विच अफ गरी घरबाट बेपत्ता भएका थिए। अब लागौँ आजको खेलकुद समाचारतर्फ। यस वर्ष बर्मिङह्याममा हुने कमनवेल्थ खेलमा भाग लिने खेलाडीहरूले पोडियममा विरोध गर्न पाउने अनुमति पाएका छन्। आयोजकहरूले खेलाडीहरूको वकालतका लागि मार्गदर्शी सिद्धान्तहरू तयार पार्दैछन्। यसको मतलब प्रतियोगीहरूले जित या प्राइडको झण्डा बोक्न, घुँडा टेक्न या अन्य सामाजिक न्याय सम्बन्धी कारणहरूको पक्षमा आवाज उठाउन पाउनेछन्। यस्ता विरोधी सन्देशहरू कुनै एक व्यक्ति, संगठन या देशलाई भने केन्द्रित गर्न पाइने छैन। अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 86 रुपियाँ 3 पैसा प्राप्त हुनेछ, 71 अमेरिकी सेन्ट र 63 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण। भोलि पर्थमा घाम लाग्दै अधिकतम तापक्रम 34 डिग्री, एडिलेडमा बादलहरू हट्दै तापक्रम 29 डिग्री, बादल लाग्ने मेलबर्नमा 23 डिग्री, होबार्टमा बादल लाग्दै 19 डिग्री, क्यानबेरा र वोलङ्गङमा दुवै ठाउँमा पानी पर्ने, अधिकतम तापक्रम 25 डिग्री, सिडनीमा पानी पर्दै 27 डिग्री र न्युकासलमा पनि पानी पर्ने, तापक्रम भने 28 डिग्री, ब्रिस्बेनमा भारी वर्षाको सम्भावना, अधिकतम तापक्रम 23 डिग्री, 33 डिग्री रहने केन्समा पानी पर्ने र पानी पर्दै आँधीबेरी आउने सम्भावना रहेको डार्विनमा अधिकतम तापक्रम भने 31 डिग्रीसम्म पुग्नेछ। यसका साथ आजको एसबीएस समाचार यति नै।
तपाईं एसबीएस नेपालीको साथमा हुनुहुन्छ। यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।